पॉलिसी डायलॉग को साथ में
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समृद्ध नेपाल को लागि नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो किनकि यसमा सबै छ
www.nepalwatch.com
नमस्कार पोलिसी डायलग 2022 यहाँलाई स्वागत छ। म गोविन्द राज पोखरेल, नेपाल वाच मल्टिमिडिया प्रालीको प्रस्तुति पोलिसी डायलग 2022 समुन्नतिको लागि नीति निर्माणको सञ्चार पैरवी अभियान हो। यो अभियान अन्तर्गत आज हामीले आउने मङ्सिर 4 निर्वाचनबाट संसदमा महिलाको प्रतिनिधित्व हामीले चाहे अनुसार हुन सक्छ कि सक्दैन, त्यो नहुनुका पछाडिका कारणहरू के छन् र त्यो नहुँदाखेरि समग्र आर्थिक सामाजिक विकासमा कस्तो असर पार्छ भन्ने कुरामा बहस र छलफल गर्नेछौँ। आज हामीले 2 व्यक्तिलाई बोलाएका छौँ। हामीसँग हुनुहुन्छ माननीय बिमला राई पौडेलजी, स्वागत छ।
हजुर नमस्कार।
त्यसै गरी हामीसँग हुनुहुन्छ राष्ट्रिय जनायकको माननीय सदस्य सलोनी सिंह, यहाँलाई स्वागत छ। र म आजको छलफलतिर लैजान्छु। म सर्वप्रथम पहिलो प्रश्न माननीय बिमला राई पौडेलजीलाई सोध्छु। मङ्सिर 4 निर्वाचन आइराखेको छ र त्यो निर्वाचनमा सङ्घीय सांसदको लागि 165 सांसद निर्वाचित हुँदै हुनुहुन्छ र संविधानले नै परिकल्पना गरेको 33% कम्तीमा पनि महिला जनप्रतिनिधिहरू संसदमा हुनुपर्ने हुन्छ। तर अहिले हामीले हेर्दाखेरि करिब 9% उम्मेद्वार मात्रै महिलाहरू हुनुहुन्छ। यस्तो हुनुको पछाडि के कारणले यस्तो भयो होला?
एकदमै सान्दर्भिक प्रश्न उठाउनु भयो डाक्टर साहब, यहाँलाई एकदमै धेरै धन्यवाद छ। अब पहिलो कुरा त मलाई के लाग्छ भने नि, हामीले यो समावेशिताको विशेष गरिकन लैङ्गिक समानता कानुन बनाउने जस्तो थलोमा होइन, यो चाहिँ एकदमै महिला पुरुषको दुवैको प्रतिनिधित्व किन जरुरी छ भन्ने कुरा हामीले बुझाउनै सकेनौँ कि जस्तो लाग्छ मलाई अहिले चाहिँ। किन भन्दाखेरि हामीलाई के लाग्छ भनेदेखि, महिलाको हेर्ने दृष्टिकोण पुरुषको हेर्ने दृष्टिकोण, महिलाको कार्यदक्षता पुरुषको कार्यदक्षता, महिलाले पार्ने प्रभावकारिता र पुरुषले पार्ने प्रभावकारिता कुनै पनि विषयमा फरक हुन्छ। त्यो भएर महिला र पुरुष दुवै बराबर रूपमा उपस्थित हुनुभयो कानुन बनाउने ठाउँमा भने त्यसरी बनेका कानुन चाहिँ सान्दर्भिक हुन्छन्, समय सापेक्ष हुन्छन्। धेरै जनता विशेष गरिकन अहिले चाहिँ करिब 51% जनता चाहिँ जनसङ्ख्या चाहिँ महिलाको छ भनेपछि धेरै
प्रतिशत जनसङ्ख्या चाहिँ महिला मतदाताको छ,
महिला मतदाताको छ। अनि अब जनसङ्ख्याको हिसाबमा 51% महिला हुन् भनेपछि उनीहरूको दिनानुदिनको आवश्यकता होइन, दैनिक जीवनयापनका आवश्यकताहरू पुरा गर्नको लागि कानुनले मद्दत गर्छ। जनताका जल्दा बल्दा सवालहरू सांसदहरूले उठाउँदाखेरि महिलाका सवालहरू पनि राम्रोसँग उठ्छन्, प्रतिनिधित्व हुन्छ। त्यसकारण यो देशको लागि पनि फाइदा हो, दलहरूकै लागि पनि फाइदा हो, किनभने सबै दलहरूको उद्देश्य के हो भन्नुहुन्छ भनेदेखि यो देशलाई समृद्ध बनाउने
हो। दलको उद्देश्य अब पूर्तिको लागि, दलको देशको विकासको लागि, यो
सबैको लागि जरुरी छ। तर यो कुरा हामीले बुझाउन सकेन, यो कुरा बुझाउन नसक्दाखेरि यो चाहिँ कस्तो भयो भनेदेखि, जसले सक्छ उसले टिकट पाउने भयो। महिलाहरूले त्यो भिडमा महिलाहरूले चाहिँ टिकट पाउनको लागि निकै धेरै कसरत गर्नुभयो तर सक्नु भएन।
तर ठुला दलले नै अलिकति कार्टेलिङ गरेको जस्तो देखियो, किनभने स्वतन्त्र त धेरै उठ्नु भएको छ तर ठुला दलले नै
कार्टेलिङ। अब त्यो चाहिँ एउटा कारण यो हो कि हामीले दलको नेतृत्वलाई किन महिला सहभागिता जरुरी छ संसदमा भन्ने कुरा हामीले बुझाउन सकेनौँ।
त्यो कानुनमै कतै प्रावधान राख्नु पर्थ्यो,
होइन? कानुनले सबै कुरा बाँधेर सकिँदैन, किनभने कानुनले त समानुपातिकमा मात्रै महिला उठाउँ त भनेको छैन। कानुनले त संसदमा कम्तीमा 33% भनेको छ, 33% टुङ्ग्याउ पनि भनेको छैन, 50% राख्दा पनि हुन्छ तर कम्तीमा 33% भनेर कानुनले भनेको भएर सबै ठाउँमा कानुनले बाँध्न सकिँदो रहेन रहेछ। मुख्य कुरा चाहिँ दलले आफूले चाहिँ मनन गर्न पर्यो यो किन आवश्यक छ भन्ने कुरा। यो मनन नगर्दाखेरिको अहिलेको अवस्था के हो भने, प्रत्यक्षमा चाहिँ एकदमै थोरै महिलाहरूलाई टिकट दिइएको छ, उम्मेदवारी दिइएको छ। यसको प्रत्यक्ष असर कहाँ हुन्छ भने, अब समानुपातिकमा 100% महिला आउनुपर्ने हुन्छ, त्यसले गर्दाखेरि यो चाहिँ अलिक दुःखद लाग्दो
समानुपातिक महिलाको लागि भन्ने एउटा चाहिँ गलत सन्देश
पनि जान्छ. फेरि समानुपातिक राख्नको कारण त जसले चुनाव लड्न सक्नुहुन्न, जो चाहिँ एकदमै धेरै पिछडिएका जात जाति वर्ग समुदायहरू हुनुहुन्छ, जसलाई चाहिँ जनताको आवाज थाहा छ, मुद्दा थाहा छ, तर चुनाव लडेर आउन सक्नुहुन्न, त्यस्ताको लागि होला एउटा समावेशी बनाउनको लागि. भने अर्को भनेको त कतिपय हामीसँग व्यापारीहरू हुनुहोला, साइन्टिस्टहरू, वैज्ञानिकहरू हुनुहोला, एकदमै प्रबुद्ध व्यक्तिहरू हुनुहोला, जसलाई चाहिँ नेपालमा कानुन बनाउनको लागि उहाँहरूको एक्सपर्टिज जरुरी छ, तर उहाँहरू प्रत्यक्ष रूपमा टिकट लिएर कुनै दलको पछि लागेर आउन
चाहनुहुन्न.
त्यस्तोमा व्यक्तिहरूको लागि चाहिँ देशको लागि जरुरी छ भनेर ल्याउने हो. अब त्यो ठाउँमा चाहिँ अब जसरी पनि महिलालाई ल्याउनु पर्ने आवश्यकता देखिन्छ.
एक प्रकारको यो विकृतिको रूपमा चाहिँ जनताले बुझ्ने खालको अवसर, त्यस्तो मौका हामीले दियौँ.
अथवा यदि प्रत्यक्षमा हामीले सकेसम्म धेरै महिला उठाउन सकेको भएदेखि धेरै महिलाहरू यहीँबाट पनि जितेर आउनुहुन्थ्यो, अनि त्यो समानुपातिकमा केही ठाउँ खाली हुन्थ्यो, त्यो खाली ठाउँमा चाहिँ अब चुनावै
होइन, संविधानको मर्मलाई अब चाहिँ परिपूर्ति गर्दाखेरि जनतामा उल्टो प्रभाव देखियो. अब म अलिकति हाम्रो सलोनी म्याडमसँगै आउँछु. हामीले थुप्रै अब दिगो विकासको लक्ष्यको लागि पनि थुप्रै अब टार्गेट राखेका छौँ, होइन. अब जस्तै जेन्डरको इक्वालिटीकै हेर्दाखेरि 9 टार्गेट रहेछन् होइन. अब त्यो परिपूर्ति गर्नलाई एकातिर हामीले महिला अथवा चाहिँ यो जुन जेन्डरको लैङ्गिक विभेद हटाउनको लागि लगानी गर्नुपर्ने छ र हामीले लगानी पनि गरेका छौँ, तर लगानीका नीति बनाउनुमा महिलाहरूलाई नै अगाडि सार्नुपर्ने हुन्छ. तर राजनीतिमा यो प्रत्यक्ष निर्वाचनमा महिलाहरू अगाडि नबढ्नुको के आर्थिक सामाजिक के कारण होला त्यस्तो चाहिँ यसरी आउन नसकेको?
एज अ सोसियो इकोनोमिस्ट, अझै भनौँ भने पार्टिसिपेटरी डेभलपमेन्ट प्र्याक्टिसनर, हाम्रो के बुझाइ भनाइ अथवा हाम्रो डिसिप्लिन के छ भने हामी यसमा एबिसी इन पार्टिसिपेटरी प्रोसेस भनेर हेर्नुपर्छ भन्छौँ. एउटा एटिट्युड, बिहेभियर र कल्चर. अब एटिट्युड, बिहेभियर, कल्चर साइमल्टेनियसली परिवर्तन गर्नुपर्छ, अनि मात्रै ट्रान्सफर्मेसन आउँछ भन्छौँ. अब हामी
रूपान्तरणको
लागि व्यवहार, प्रवृत्ति र संस्कार संस्कृति नै परिवर्तन गर्छ भन्छौँ. त्यसमा ज्ञान मात्रै होइन. अहिले हामीसँग के भयो भने नजान्ने कोही पनि छैनन्, सूचना सबैसँग छ, नलेज सबै थाहा छ, सबैलाई थाहा छ, तर हामीले ट्रान्सफर्म कहाँ गर्न सकेनौँ भन्दा यहाँ गर्न
सकेनौँ.
संस्कृति अब एउटा एटिट्युड होइन, प्रवृत्तिमा हामीले गर्न सकेनौँ, त्यस कारण हाम्रो कल्चरल चेन्ज भएन. जबसम्म हामी कल्चरल चेन्ज हुँदैन, हामी परम्परामै अड्किरहन्छौँ, हामी त्यसबाट फड्को मार्न सक्दैनौँ.
महिलालाई अगाडि सार्नुपर्ने मनस्थिति चाहिँ संरचनामा देखिएन.
अब यहाँ समानुपातिकको कुरा आयो, त्यत्रो संविधान सभामा हामीले समानुपातिक सहभागिता हुनुपर्छ, इन्क्लुजन हुनुपर्छ भन्यौँ, त्यो कुरा नलेजमा छ, संविधानमा छ, तर प्रवृत्तिमा र व्यवहारमा भएन. यसको मेन कारण हाम्रो होल अब जेन्डर इक्वालिटी होइन र त्यसमा चाहिँ इन्क्लुसिभ डेभलपमेन्ट भनेको कुरा त संस्कारमै चेन्ज गर्ने कुरा हो, संस्कृतिमै चेन्ज गर्ने कुरा हो. संस्कृति चाहिँ त्यही बसिरहने अनि हामी परिवर्तन गर्न खोज्छौँ भन्दाखेरि हुँदैन. अब एसडिजी गोलको पनि कुरा गर्नुभयो यहाँले. एसडिजीको पहिलो प्रिरिक्विजिट भनेको त जेन्डर इक्वालिटी भनेको क्रस कटिङ हो भनेको छ. त्यस कारण एउटा आँखाले मात्र हेर्ने होइन कि यो सबै ठाउँमा समाहित भएर आउनुपर्छ.
त्यस
कारणले गर्दाखेरि हाम्रो संस्कृति नै रूपान्तरित भएर आउनुपर्छ भन्ने छ. तर यसलाई स्ट्यान्ड अलोन गोलको रूपमा मात्रै अझै पनि हामी हेरिरहेछौँ, नीतिमा पनि हेरिरहेछौँ, कार्यान्वयनमा पनि छौँ. एक दुईजना हामी हुँदैन भनिरहेछौँ, तर नसुन दिनको लागि, नजरअन्दाज गर्नको लागि.
तर त्यो चाहिँ आर्थिक सामाजिक विकासले नै त्यो परिवर्तन रूपान्तरण गर्ने एउटा बाटो हो. त्यो व्यवहार एटिच्युड पनि त्यसले सहयोग गर्छ. तर हामीले यो माथि रिजल्ट खोज्नुभन्दा होइन, महिला धेरै उम्मेदवार किन आउनु भएन, आउन सक्नु भएन, त्यो समाजमा आर्थिक सामाजिक रूपान्तरणले पनि त केही असर गर्थ्यो होला नि त त्यसलाई.
अब हेर्नुहोस्, म र बिमलाजी यहाँको अगाडि छौँ. हामी डिमान्ड साइड पनि सप्लाई साइडमा पनि दुइटैमा बस्यौँ. डिमान्ड साइडको पुरै एनालिसिस मात्र होइन, एडभोकेसी र सबै लिएर हामी सप्लाई पोलिसीमै हामी बसिरहेछौँ. हाम्रो भरमुख दूर प्रयास हुँदा हुँदै पनि नबुझ्ने नजान्नेले होइन कि प्रवृत्ति नै चेन्ज भइरहेको छैन. चाहे त्यो सरकारको उसमा हेर्नुहोस्, सरकारी निकायहरूमा हेरौँ, अथवा राजनैतिक दलहरूमा यो हाम्रो परम्परागत जुन चाहिँ नि एउटा ज्वरो गाडेर बसेको चाहिँ नि प्रवृत्ति छ त्यसलाई हामीले साँच्चै नै आमूल परिवर्तन गर्नुपर्ने अवस्था छ। अब यहाँ महिला र पुरुषको मात्रै कुरा होइन, हामी सबैजना हामी नन बाइनरीको कुरा गरिरहेको छ। बाइनरीभित्र राख्नु भएन, त्यो बिचमा पनि धेरै छन् भनेर संविधानले बोलेको छ, तर अहिले यो हेर्नै पर्दैन, यसलाई त पुरा इग्नोर गरे हुन्छ भन्ने क्षेत्र भएको छ। अब महिला नै त्यति थोरै छन् भने उनीहरूको चाहिँ झन् केही पनि
छैन सुन्ने छ। अब म फेरि विमला राई पौडेलजीसँग आएँ, 88 लाख जति महिला मतदाता हुनुहुन्छ अहिले अब यो मङ्सिर 4 निर्वाचनमा, अब 225 मात्रै महिला उम्मेदवार हुनुहुन्छ, बाँकी 2412 पुरुषहरू उम्मेदवार हुनुहुन्छ। अब त्यत्रो महिलाहरूले आफ्नो एजेन्डा, आफ्नो इस्यु, आफ्नो अब परिकल्पनालाई पुरा गरिदियोस् नीतिगत रूपमा, कानुन रूपमा भनेर सांसद छान्ने हो, अब उहाँहरूको अब कसरी उहाँहरूले लिनुहुन्छ होला यस्तोलाई, यस्तो परिवेशलाई?
स्थानीय तहतिर लैजान्छु ल म एकछिन तपाईँलाई। स्थानीय तहको निर्वाचनमा हामीले के देख्यौँ भने नि, गठबन्धनका कारणले यसपालि कतिपय ठाउँहरूमा अध्यक्ष पनि उपाध्यक्ष पनि पुरुष नै राखियो होइन, तर गठबन्धन भएकै ठाउँमा पनि महिलाहरूले महिला मतदाताको काम हो त्यो भन्छु मैले त होइन, अब कसले कता भोट हालेको त हामी थाहा पाउँदैनौँ, तर महिला मतदाताको काम हो जस्तो मलाई लाग्छ। उनीहरूले गठबन्धन बाहिर यदि महिला छन् भने गठबन्धन बाहिरका महिलालाई जिताएका छन्, त्यसरी चाहिँ उनीहरूले महिला र पुरुषको चाहिँ कम्बिनेसनलाई मिलाएको धेरै ठाउँ छ, धेरै उदाहरण छ। त्यो भएर मलाई आशा के लाग्छ भने मतदाताहरूले महिला त्यहाँ पुग्नुपर्छ भन्ने बुझेका मतदाताहरूले जति उम्मेदवार महिलाहरू उठ्नुभएको छ उहाँहरूप्रति सदा सहायता देखाएर उहाँहरूले मत दिनुहुन्छ भन्ने मैले सानेको छु। अर्को अब अघि तपाईँले भनिराख्नु भएको थियो नि महिलाहरू किन आउन सकेनन् भन्नेमै अलिकति हामीले किनभने
त्यो महिला आन्दोलनले दलभित्र त्यत्रो प्रभाव पार्न किन सकेको रहेछ त्यो पनि
हो, त्यो पनि हो। अब कस्तो देखिन्छ भने नि लैङ्गिक सम्बन्धको कुरा हो यो तपाईँलाई थाहा छँदैछ, त्यो राजनीतिक संरचनामा विशेष गरिकन केन्द्रीय कमिटीहरूमा थाई कमिटीहरूमा त्यस्तोमा चाहिँ महिलाहरूको सहभागिता प्रत्यक्ष रूपमा देखिने गरी पुग्न सकेन। त्यो त्यसको मुख्य कारण चाहिँ के भने उहाँहरूले दिएको योगदान कम भएर होइन क्या, उहाँहरूको योगदान चाहिँ भूमिगत रूपमा भयो अनि बाहिर देखिने पुरुष भए, अनि त्यसले गर्दा पुरुषले संरचनामा हालिमुहाली गरेको भएर अहिले हामीले हल्ला गर्दा के भनिन्छ भनेदेखि खोइ त केन्द्रीय कमिटीमा महिलाहरू छैनन्, थाई कमिटीमा महिलाहरू छैनन्, अनि सदस्य नै तपाईँले भन्नुभयो नि अहिले मतदाताहरू कम भए, 51% महिला भएको ठाउँमा, जनसङ्ख्या भएको ठाउँमा किन चाहिँ 49% मात्रै त महिला, यो प्रश्न होइन र मतदातामा, किनभने कति महिलाहरूसँग नागरिकता छैन, कति महिलाहरूसँग चाहिँ त्यो त्यहाँ त्यो भोटर लिस्टमा नाम लेखाउन जाने हैसियत पनि छैन होला, कतिपय ठाउँमा हामी सेवा दिन पुगेका पनि छैनौँ होला। मतलब यो लैङ्गिक सम्बन्धले राजनीतिक दलको संरचनामा पनि असर पारेको छ, स्वाभाविकले त्यहाँ पनि महिलाहरू कम प्रतिनिधित्व छ, अनि त्यस्तै उम्मेदवारलाई पनि उम्मेदवारीमा पनि यसले असर पारेको छ। त्योभन्दा डरलाग्दो कुरो के छ भन्नुहुन्छ भने चुनाव महँगो छ, चुनावमा पैसा पनि चाहिन्छ, चुनावमा बल पनि चाहिन्छ, प्रत्यक्ष चुनावमा हेर्नुहोस् चुनावमा चाहिँ समय पनि चाहिन्छ। लैङ्गिक सम्बन्धको हिसाबले महिलाहरू घरभित्रका सबै काम भ्याएर अनि पुरुष उम्मेदवार सरह बाहिर खट्नुपर्ने हुन्छ, त्यो गर्दाखेरि उम्मेदवारै
भन्नाले महिलाहरूको आर्थिक स्रोतमा पहुँच
पनि
लिमिटेसन भएको कारणले त्यो
पनि, अनि राजनीतिक संयन्त्रमा पनि हिजो अस्ति बाहिर 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 हिँड्ने पुरुषहरूलाई राजनीतिक संयन्त्र बनाउन सजिलो होइन, महिलाहरू त घरभित्र घर सभा
संगठनमा पहुँच गर्न
संगठन निर्माणमा गर्नुभएको छ, त्यसले गर्दा त्यो पनि कमजोर भयो। त्यसले गर्दा डर के छ भने मलाई, अहिले 9% महिला उठ्नुभयो नि, 9% महिला जितिदिए हुन्थ्यो होइन, अनि बाँकी रकाहरू समानुपातिकबाट आउनुहुन्थ्यो होला, तर त्यो पनि नहोला कि भन्ने डर छ। त्यसले गर्दाखेरि मतदाताहरूलाई लिमिटेड चोइस छ, एकदमै थोरै मात्रै अवसर छ महिलाहरूलाई त्यो ठाउँमा पुर्याउनको लागि, त्यो चाहिँ एकदमै दल नहेरिकन महिलाको सवाल संसदमा उठ्नुपर्छ भन्ने हेरेर मतदान गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु।
म फेरि आएँ अलिकति, अब राष्ट्रिय जनआयोगको मान्य सदस्य पनि हुनुहुन्छ, अब यो त हामीले रिजल्ट देख्यौँ, महिला उम्मेदवारहरू कम हुने, महिला अब भोटरहरू पनि एक प्रकारले 51%-2% घटेर 49% हुने, अब यो योजना बनाउँदाखेरि अथवा हामीले कार्यक्रम हुँदा त्यो कतैतिर त्यो एड्रेस गर्न सकिन्छ यस्तो कुराहरू? अब सौभाग्यले हामी तिनैजना योजना आयोगमा बसेको पऱ्यौँ होइन, अब हामीले अब यसलाई जस्तै विशेष गरी महिलाहरूलाई राजनीतिक रूपले सशक्त बनाउनलाई ठिक छ, आर्थिक रूपले सामाजिक रूपले त यो गर, तर तिनीहरू राजनीतिक रूपले पनि सशक्त भएर भोलि जनप्रतिनिधि हुन चाहने दलको घेराभन्दा बाहिर गएर पनि म चाहिँ आँट गर्न सक्ने किसिमका कार्यक्रमहरू हामीलाई चाहियो।
एउटा त्यो कार्यक्रम चाहियो, त्यो कार्यक्रमको लागि एकदम टाइम डेफिसिट, टाइम नै नभएर आफ्नो बालबच्चाको कष्टमा ऊ जाने कि उसले चाहिँ नि आफूलाई मिलाएर जाने, त्यो व्यवस्था चाहिँ नि हामीले योजना विभिन्न योजना र कार्यक्रमहरूले उहाँहरूको समयको बचत पनि, उहाँहरूको समयको मूल्याङ्कन पनि, उहाँहरूलाई पनि त्यो सम्मेलन सभा र आफ्नो व्यक्तित्व विकास गर्ने ठाउँमा सहभागिताको स्पेस बनाइदिएनौँ भने हामी किन भएछ मात्रै भनिरहन्छौँ, मूल चुरो समस्यामा चाहिँ हामी पुग्या हुँदैनौँ। त्यस कारण योजना आयोगले यो कुराहरूलाई हेर्नुपर्छ, त्यसको लागि सबैको दृष्टिकोण सबैलाई जाने यतातिर मोटिभेट गर्नुपर्छ भन्छु, मैले नलेज नभएको होइन अहिले विभिन्न कार्यक्रमबाट यो क्रस कटिङ नै हो भनेर जानुपर्छ, यो चाहिँ नि महिला मन्त्रालयको अथवा समाज कल्याणको कुरा मात्रै होइन, यो राइट बेस्ड कुरा हो यो।
म अब फेरि मान्य सांसदजीसँगै आएँ, तपाईँ त अब सांसद पनि हुनुहुन्छ, नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, अब केही महिलाहरू हुन्छ विशेष गरी अब 33% त पुराएकै छ होइन, सङ्ख्यामा जसरी भए पनि कति प्रभावकारी, कति सजिलो त्यो नीति निर्माणमा महिलाहरूलाई कति छ, जस्तै आफूले गर्न सकेको गर्न सकिने या नसकिने के छ त्यो अनुभव, त्यो चाहिँ महिलाहरू जाँदाखेरि कति नभएको भए यो चाहिँ यति पनि सम्भव थिएन भन्ने त्यस्तो केही अनुभव?
थुप्रै छ, महिलाहरूको महिलाहरू हुँदाखेरिका राम्रा प्रभावहरू थुप्रै देखिएका छन्, विशेष गरी अब म अहिले चौथो वर्षमा छु संसदमा प्रतिनिधित्व गरेको होइन, त्यहाँ प्रत्येक सवालहरू उठ्दाखेरि कस्तो देखिन्छ भने नि पुरुषहरूले चाहिँ धेरै राजनीतिक सवाल उठाउने, एउटा दलले अर्को दललाई गाली गरेका छ, एउटा दलले अर्को दलले यो भएन त्यो भएन भनेर जुन जनताको प्रत्यक्ष दिनानुदिनको सन्दर्भभन्दा कहिलेकाहीँ टाढा लाग्छ क्या विषयहरू, तर महिलाले उठाउने सवालहरू चाहिँ जनजीविकामा दिनदिनै जनताले भोगेको समस्यासँग सम्बन्धित हुन्छ, त्यस्तो मैले देखेको छु। हामीले एउटा अध्ययन गरेका थियौँ, त्यहीँभित्र पनि केही इन्टर्नहरू राखेर चाहिँ त्यहाँभित्र अध्ययन भएको थियो, कसले कस्तो खालको सवाल उठायो र कति उठायो भनेर हेर्दाखेरि, पहिलो कुरा त अब सांसदले तिनवटा काम गर्छन् नि होइन, त्यसमा एउटा काम त कानुन निर्माणको काम हो, त्यो कानुन निर्माणको काममा पनि तपाईँले चाहिँ त्यो संशोधन हेर्नुभयो भने पुरुषहरू साथसाथै महिलाहरूले पनि थुप्रै संशोधनहरू हालेका छन् र त्यसमा धेरै जसो महिलाहरूको संशोधन चाहिँ कस्तो हुन्छ भनेदेखि महिलाको दिनानुदिन आवश्यकताका कुराहरू, महिलाको सहभागिताका कुराहरू, न्यायका
कुराहरू,
इस्युहरूलाई एकदम महिलाको मात्रै होइन समग्र अपाङ्गताको सवाल हुनसक्छ होइन, पछाडि परेका जात जातिका सवाल हुनसक्छ, दुर्गमताको सवाल हुनसक्छ, समावेशिताको न्यायको प्रभावकारिताको सवालमा महिलाहरूको धेरै संशोधनहरू पर्छ, कानुन समृद्ध लैङ्गिक हिसाबले समृद्ध बनाउनको लागि महिला सांसदको असाध्यै ठुलो भूमिका छ, एउटा उदाहरण। अर्को उदाहरण के छ भने जब हामीले यो शून्य समय र विशेष समयमा संसदमा बोल्छौँ त्यसमा तपाईँ एकचोटि मात्रै विश्लेषण गर्नुहोस् त्यो क्लिपहरू हेरेर, प्रष्ट रूपमा देखिन्छ महिलाले कस्ता सवाल उठाए, पुरुषले कस्ता सवाल उठाए, पुरुषहरूको धेरै जसो दलहरू एक दलले अर्को दल धेरै राजनीतिक हुन्छ र महिलाहरूको धेरै जनजीविकाको सवाल हुन्छ, कहिलेकाहीँ महिलाहरू चाहिँ दलको घेराभन्दा निकै माथि उठेर बोलिरहेका हुन्छन् तर पुरुषहरू चाहिँ दलभित्रै मात्रै खेलिराख्नु भएको हुन्छ, त्यो भएर बहुत धेरै फरक परेको, प्रभावकारितामा बहुत धेरै फरक परेको कुरा चाहिँ देखिन्छ। तर अब सांसदहरू पनि अब यस्तो हुन्छ, सबै सांसदहरू एकदमै धेरै पढे लेखेर एकदमै धेरै प्रभावकारी भएर धेरै चाहिँ सक्षम भएर त्यहाँ आउनुभएको हुँदैन, तर त्यो त पुरुषहरू पनि त सबै त्यस सक्षम भएर आउनुभएको हुँदैन नि, अवसर जब पाइन्छ अवसर पाइसकेपछि क्षमता त्यसले बिल्डअप गर्दैन।
अब त्यो संसदमा आउनुभएको महिला सांसदहरूलाई क्षमता अभिवृद्धि अथवा
छ
त्यो परिवेश अनुसार काम गर्न सक्ने बनाउने कार्यक्रमहरू पनि त होला,
हुन्छ त्यस्तोहरू हुन्छ धेरै, हामीले म आफैले पनि धेरै सहभागी भएको छु, संसदभित्र पनि त्यो सचिवालयभित्र पनि क्षमता अभिवृद्धिका कार्यक्रमहरू हुन्छन्, त्यो त दलको पनि
जिम्मेवारी,
जुन दलले उहाँलाई सांसद बनाएको छ त्यो दलले त इन्भेस्ट गर्नु पर्यो नि त, हिजो अस्ति कहिल्यै नगरेको काममा कोही महिला सांसद भएर आउनुभएको छ भने उहाँलाई त त्यो नयाँ रोलको नयाँ भूमिकाको लागि तयार गर्ने त जिम्मेवारी दलको पनि हो, दलले पनि जिम्मेवारी गर्न निभाउनु पर्यो, दलले बरु निभाएको छैन है, फेरि म यहीँ भन्दैछु,
दलले निभाउँदैन,
निभाएको छैन, सांसद आफैले बहुत धेरै प्रयास गर्नुभएको मैले देखेको छु, धेरै प्रयास गर्नुभएको छ त्यहाँ आउनुभएका सांसदहरूले र त्यसपछि हामीसँग सचिवालय छ, केही दाताहरू हुनुहुन्छ उहाँहरूबाट क्षमता अभिवृद्धिका धेरै कामहरू पनि भएका छन्। तर एउटा मलाई के लाग्छ भने सुरु सुरुमा आउँदाखेरि आफ्नो नाम भन्न पनि हिचकिचाउने महिला सांसदहरू 3-4 वर्षको अवधिमा राम्रोसँग कानुन निर्माणमा राम्रोसँग योगदान दिन सक्ने, जनजीविकाको सवाल उठाउन सक्ने र यहाँबाट गइसकेपछि म प्रत्यक्ष निर्वाचनमा जान सक्छु भन्ने हिम्मत लिएर जाने महिलाहरू थुप्रै हुनुहुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ क्षमताको कुरा चाहिँ हुँदै होइन जस्तो मलाई लाग्छ।
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ। हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ। हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, समृद्ध नेपालको लागि।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो, सबै सजिलो, किनकि यसमा सबै छ।
सुरुमा आउँदाखेरि आफ्नो नाम भन्न पनि हिचकिचाउने महिला सांसदहरू तीन चार वर्षको अवधिमा राम्रोसँग कानुन निर्माणमा राम्रोसँग योगदान दिन सक्ने, जनजीविकाको सवाल उठाउन सक्ने र यहाँबाट गइसकेपछि म प्रत्यक्ष निर्वाचनमा जान सक्छु भन्ने हिम्मत लिएर जाने महिलाहरू थुप्रै हुनुहुन्छ। त्यसले गर्दाखेरि यो चाहिँ क्षमताको कुरा चाहिँ हुँदै होइन जस्तो मलाई लाग्छ।
म अब फेरि हाम्रो सलोनी म्याडमसँगै आउँछु। अब यो अहिले नीति कानुन चाहिँ संसदले बनाइदिने हो, अब यतापट्टि हामीले विकासको कुराहरू राष्ट्रिय योजना आयोगले अलिकति हेर्ने हो। अब अघि हामीले भन्यौँ महिलाहरूको मात्रै टार्गेट गर्नु, तर नीति कानुनहरू जुन बनाएको छ नि ती बनाइएका नीति कानुनहरू जस्तै हामीले राष्ट्रिय योजना आयोगले निकाल्छौँ कहिलेकाहीँ यो नीति परिवर्तन गर्यो यसमा यो आउटपुट आउन सक्छ भन्ने कुराहरू हामीले राख्छौँ र तपाईँहरूले त्यो संसदमा गएको मान्छेहरूबाट अथवा संसदमा गएको जनप्रतिनिधिबाट त्यस्तो केही फिडब्याक पाइएको छ पछिल्लो समयमा? जस्तै राष्ट्रिय योजना आयोगले मन्त्रालयले गरेका समस्याहरूको सम्बोधन।
अब इन्ट्रेस्टिङ क्वेसन सोध्नु भयो। म गएदेखि यो अभ्यास देखेको छैन मैले, तर व्यक्तिगत रूपमा म धेरै नै यो विषयमा काम गरिरहेको हुनाले धेरै साथीहरू धेरैजनासँग व्यक्तिगत पनि सल्लाह लिन्छु। सल्लाह मात्रै होइन कि उहाँहरूलाई काम पनि दिने चाहिँ नि मैले गरेको छु। अब त्यो व्यक्तिगत सम्बन्धको कुरा अर्कै भयो, तर एउटा संस्थागत रूपमा चाहिँ नि अब यहाँ पनि बस्नु भएको छ, कतिको कल्चर छ मलाई थाहा छैन। अहिले चाहिँ हामीहरू हाम्रो त्यति भएको छ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षलाई अथवा कुनै एकजना प्रतिनिधि संसदमा जहिले पनि मान्य सांसदहरूको प्रश्न सुन्न त्यहाँ चाहिँ उपस्थित हुनुपर्छ, आउनुपर्छ, त्यहाँबाट प्रश्नहरू पनि आउँछन्। अब पछिल्लो समयमा आएर जसरी अब यो समावेशिता समानुपातिक अगाडि बढेको छ, अहिले योजना बनाउने प्रक्रिया अब तपाईँले 12-13 योजनाभन्दा अब 15 योजना बढी समावेशीका कुराहरू छन्, त्यस्तो केही परिवर्तन भएको पाउनुपर्छ योजनाहरूमा, त के एफर्ट चाहिँ राष्ट्रिय योजना आयोगले गरिरहेको छ?
राष्ट्रिय योजना आयोगले प्रयास गरिरहेको छ। राष्ट्रिय योजना आयोगभित्र पनि राजनैतिक पार्टीको जस्तो अलिकति संरचना यदि प्रोपोर्सन हेर्ने हो भने हामी समावेशी बन्छौँ, तर जहिले पनि एकजना महिला हुन्छ र यो सम्पूर्ण सामाजिक न्यायका न्याय अब न्यायका कुरा चाहिँ नि त्यो महिलाले हेर्नुपर्छ भन्ने जस्तो मानसिकता आम छ, त्यो उता पनि अछुतो चाहिँ होइन, त्यस्तै किसिमको छ। तर त्यो पहिलाको भन्दा अलिकति सेन्सिटिभिटी बढ्यो।
जस्तै हाम्रो 15 योजनामा कन्सेप्ट पेपर 16 योजना सुरु गर्नुभयो त गर्नुभएको छ सुरु अवधि
15 योजनाको मिडटर्म रिभ्यू भइराखेको छ, त्यसमा टेकेर 16 योजनाको अवधारणा सुरु गर्दैछौँ।
त्यसमा हामीले केही परिवर्तन पाउँछौँ?
परिवर्तन पाउनुपर्छ, गर्दैछौँ हामी प्रयास, किनभने त्यहीलाई कन्टिन्यू गर्ने त होइन, त्यसलाई राम्रो कुरालाई लिएर अझै ग्याप चाहिँ नि फुलफिल गरेर जानुपर्छ, पुरा गरेर जानुपर्छ। संसद र थिङ्क ट्याङ्क जस्तो अब योजना आयोग सँगसँगै जानुपर्छ, कतिपय बेला लबी पनि गर्नुपर्छ होला। कतिपय बेला मलाई कस्तो लाग्छ भने योजना आयोगले गएर पनि उहाँहरूलाई ओरिएन्ट गर्ने, चाहिने कुरामा यदि क्यापासिटी छैन भने अझै बुझाउने, क्लियर गर्ने। म के देखिरहेको छु भन्दाखेरि यहाँ पोलिसी र प्लान अनि इम्प्लिमेन्टेसन त्यो तिनवटाको कोअर्डिनेसन नभएको, कता कता चाहिँ नि अल्झिरहेको र पोलिसीकै कारणले पनि पर्फर्मेन्स चाहिँ देखाउन।
अब त्यो त्यही त मैले भन्न खोजेको, अब हामीले दिगो विकासको लक्ष्यकै एउटा लक्ष्यको कुरामा अब 2030 2030 25,000 डलर भएको नेपाली हुनेछ, त्यसमा 51% महिला पनि $25,000 भएको हुनुपर्छ, 49% पुरुष पनि $25,000 भएको हुनुपर्छ. अब पुरुषलाई मात्रै मिलाए त $25,000 त पुग्दैन. त्यस कारणले त्यो महिलालाई पनि $25,000 एभरेज इन्कम भएको बन्नको लागि त हामीले त्यही किसिमको नीति योजना कानुनहरू बनाउनु पर्यो. अब राष्ट्रिय योजनाले योजना बनाउँछ, तिनको कार्यान्वयनको लागि त नीति बनाउने त सांसदहरू नै ल्याउनु पर्यो, महिलाहरू नै ल्याउनु पर्यो. त्यतातिर चाहिँ हामीले बढी जोड दिनलाई चाहिँ आगामी 16 योजनाले त्यो चाहिँ फोकस गर्नुपर्छ भन्ने चाहिँ. अब म फेरि यता माननीय सांसदजीसँगै आएँ. तपाईँ त अब सांसद पनि हुनुहुन्छ, नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ. महिला प्रतिनिधि आउने कुरा त एउटा ठाउँमा छ, तर फेरि समग्र देश पनि बढ्नुपर्छ. 51% महिला पनि बढ्नुपर्छ, 49% पुरुषहरू पनि बढ्नुपर्छ. हामीले थुप्रै लक्ष्य लिएका छौँ. अब 2030 15,000 MW बिजुली उत्पादन गर्ने, प्रत्येक घरले 1500 KW बिजुली खपत गर्ने, देशमा 50% गाडी विद्युतीय हुन सक्ने, यी सबैहरू. अब यस्तै लगायत जेन्डरको कुरा पनि छ, एजुकेसनको कुरा छ, अब सबै गरिबीको सङ्ख्या सिङ्गल डिजिटमा झार्ने भन्ने छ. यी यस्ता बहसहरू त्यहाँ अप्पर हाउसमा अथवा लोअर हाउसमा तपाईँको अनुभवमा हुन्छ नि? यस्ता बहसहरू नीति कानुन बन्नलाई यतातिर केही फोकस हुन्छ? ती गरेनौँ भने हामीले कस्तो जनतालाई बताइ कस्तो सांसद ल्याउनु पर्यो ताकि यी हाम्रा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ एलाइन गरेका अथवा मिलेका जुन छन् नि दिगो विकासका लक्ष्यहरू आवधिक योजनाहरू कसरी पुरा हुन्छन् त? नत्र त हामी त कहिले पनि विकास नहुने भयो.
यसलाई दुईवटा पाटोबाट हेर्नुपर्छ. एउटा चाहिँ सांसदहरूले देशको नीतिमा, योजनामा, नीति तथा कार्यक्रममा, बजेटमा इनपुट दिने एउटा समय हुन्छ. त्यो समय भनेको वार्षिक कार्यक्रम बन्ने समयमा हो. र त्यति बेला योजना आयोगलाई त संसदले चिन्दैन त्यो हिसाबमा हेर्ने भने, किनभने यो संवैधानिक अङ्ग होइन, यो त सरकारको थिङ्क ट्याङ्क हो. त्यो भएर संसदले भन्ने भनेको सरकारलाई हो, अनि सरकारले योजना आयोग मार्फत आफ्ना कुराहरू लिएर आउने होइन. त्यो सरकारलाई दिने इनपुटमा, त्यो सुझावहरूमा सांसदहरूले त्यो वार्षिक योजना तथा कार्यक्रम, वार्षिक कार्यक्रम तथा बजेट बन्ने बेलामा धेरै धेरै सुझाव दिइरहेको हुन्छ. तर हाम्रो यस्तो सिस्टम छ नि, तपाईँको प्री बजेट छलफल, हजुरलाई थाहा छ नि छ नि, प्री बजेट छलफल भन्छ. त्यो प्री बजेट छलफलमा थुप्रै सुधारहरू गरेर सांसदहरूले पठाउँछन्. अब त्यो सुझावहरू त्यसमा संशोधन भएर आयो कि आएन भन्ने कुरा थाहा नभइकन बजेट हुन्छ. यो बजेट फेरि यस्तो हुँदो रहेछ कि तपाईँको फुल स्टप कमा परिवर्तन गर्नै नहुने. त्यो फुल स्टप कमा परिवर्तन गर्यो भने सरकार ढल्ने रे. अब त्यस्तो विधि हामीले स्थापित गरेका छौँ, जहाँ चाहिँ च्याउ भन्ने ठाउँमा स्याउ भएर आयो भने त्यो स्याउ नै राख्नुपर्छ र च्याउ बनाउनु हुँदैन रे. यो प्रवृत्ति, यो खालको एउटा त्यो एउटा रिजिड जुन छ नि, त्यसलाई परिवर्तन गर्न नसक्दाखेरि सांसदहरूले दिएका धेरै महत्त्वपूर्ण सुझावहरू कार्यक्रम र बजेटमा पर्न सकिरहेका छैन.
वास्तवमा तपाईँले सैद्धान्तिक रूपले करका दरहरू बाहेक अरूमा त तलमाथि
गर्न सक्नुपर्ने हो नि, तर त्यो गर्नको लागि चाहिँ अहिलेको जुन हाम्रो अहिलेको विधि र संरचना छ, जुन खालको हामीले सिस्टम बसाएका छौँ, त्यसले अलाउ गर्दैन. त्यसले गर्दा सांसदहरूले महत्त्वपूर्ण सुझावहरू दिनुहुन्छ. तपाईँ त्यो वार्षिक बजेट र त्यो वार्षिक कार्यक्रमको छलफल सुन्नु भएको छ भने, त्यहाँ योजना आयोगबाट पनि आउनुहुन्छ, सुन्नु भएको छ भने त्यहाँ बहुत धेरै सुझावहरू परेको हुन्छ. तर त्यो कुनै पनि कार्यान्वयन हुँदैन. किन कार्यान्वयन हुँदैन भन्दाखेरि, त्यो कार्यान्वयन भयो भनेदेखि त सरकार डरिहाल्छ अरे. त्यो भएर एउटा एउटा सच्याउनु पर्ने त्यो ठाउँ छ. अब अर्को चाहिँ के छ भनेदेखि, सांसदहरूले जुन चाहिँ अघि भन्नुभयो नि तपाईँले दिगो विकास लक्ष्यको कुरा, त्यो किसिमको छलफल हुन्छ कि हुँदैन, यो जुन मिनी सांसद भन्छौँ नि हामीले, सानो सानो समूहहरू हुन्छन्, कमिटीहरू हुन्छन्, पार्लियामेन्टरी संसदीय समितिहरू, संसदीय समितिमा बहुत धेरै छलफल हुन्छ. म 2 वर्ष दिगो विकास समितिमा बसेर आएको, दिगो विकास तथा सुशासन समितिमा बसेँ. त्यति बेला हामीले के महसुस गऱ्यौँ भने नि, जति बेला पनि हामीले दिगो विकासको कुरा उठाउँदाखेरि सांसदहरूले चाहिँ खालि वातावरण बुझिदिने, दिगो विकास भन्ने बित्तिकै रुख रोप्ने, त्यसलाई चाहिँ संरक्षण गर्ने, वातावरण त्यस्तो मात्रै बुझिदिनु भयो. त्यो भइसकेपछि हामीले के भन्यौँ भने, यो त भएन. पहिलो कुरा त समितिभित्र पनि दिगो विकास लक्ष्य भनेको 17 जुन लक्ष्य छ त्यो भनेको बहुत ठुलो छ, त्यसले नसमेटेको केही पनि छैन, खालि वातावरण मात्रै होइन भनेर बुझाउनु पर्ने एउटा आवश्यकता भयो. अर्को चाहिँ सांसदहरूले आफ्नो काम गर्दाखेरि कसरी दिगो विकास लक्ष्यको दृष्टिकोणबाट कानुनलाई सुधार गर्ने भनेर पनि एक किसिमको चाहिँ होमवर्क गृह कार्य गर्नुपर्छ.
दिगो विकासको लक्ष्यको लागि आवश्यक
लगानी गर्नु पर्यो होइन.
अब
त्यसको लागि चाहिँ हामीले के गर्यौँ भने, त्यो समितिमा बहुत धेरै छलफल गरिसकेपछि समितिमा एउटा चेकलिस्ट नै बनायौँ हामीले. दिगो विकास समितिको, दिगो विकास लक्ष्यको दृष्टिकोणबाट कानुन हेर्दाखेरि कुन कुन कुरालाई ध्यान दिने, एउटा चेकलिस्ट जस्तो एउटा बुक नै बनाएका छौँ. योजना आयोगकै सहकार्यमा बनाएको हो त्यो बुक. र त्यो चाहिँ हामीले के गर्यौँ भने त्यो समितिको दिगो विकास समितिका सदस्यले मात्रै बुझेर नि भएन, प्रतिनिधि सभाका सांसदले नि बुझ्नु पर्यो, राष्ट्रिय सभाका अरू सांसदले नि बुझ्नु पर्यो भनेर सबै सांसदहरूको हातमा पुग्ने गरिकन त्यसलाई पब्लिस पनि गर्यो. अब कुरो कहाँ आउँछ भनेदेखि सांसदहरूले त्यो पढेर आफूले कानुन परिमार्जन गर्दाखेरि अथवा संशोधनको प्रस्तावहरू ल्याउँदाखेरि त्यो दृष्टिकोणबाट ल्याउन सक्नुहुन्छ कि सक्नुहुन्न भन्नेमा चाहिँ समस्या छ. किनभने हामी फेरि राजनीतिमा बढी फोकस गर्छौँ विकासमा भन्दा, दिगो विकास लक्ष्य अथवा अरू विकासका सवालहरूमा भन्दा राजनीतिमा बढी फोकस गर्छौँ. फेरि महिला र पुरुषको त्यो जुन विभेद छ नि त्यो चाहिँ त्यहाँ पनि झल्किन्छ. तपाईँ चाहिँ त्यो एउटा ठुलो नेता जसलाई चाहिँ फुर्सदै छैन, कहिल्यै त्यो कानुन पढेर संशोधन गर्ने फुर्सद छैन, तर उहाँले बोलिदिनु भयो भने त्यो कुरा सम्बोधन हुन्छ. महिलाहरू चाहिँ बहुत धेरै मेहनत गरेर कानुन पढ्नुहुन्छ, वार्षिक योजनाहरू हेर्नुहुन्छ, बजेटहरू हेर्नुहुन्छ, उहाँहरूले दिएको सुझाव कसरी सुन्दैन, समस्या त्यो पनि छ. फेरि संसद
अलिकति एकजना हामीले उषा कर्ण मान्यज्यूलाई लिएर आएका थियौँ. अब जस्तै उहाँले एउटा सङ्कल्प प्रस्ताव जस्तो अथवा प्राइभेट विधेयक त होइन तर राख्न सक्नु भएन, त्यो राख्ने मौका पनि छ नि
छैन दिँदैन. अनि फेरि म त अचम्म अर्को के पनि लाग्छ भने नि हाम्रो संसदभित्र हाम्रो संसदभित्र पनि लैङ्गिक विभेद कसरी देखिन्छ भने नि ठुल्ठुला दलका ठुल्ठुला नेताहरू हुनुहुन्छ भने उहाँहरूलाई 20 मिनट 25 मिनट एउटा दलदेखि अर्को दललाई गाली गर्नकै लागि समय दिइन्छ. जबकि त्यो चाहिँ अब त्यो संरचनामा तल तहमा रहनुभएका महिला सांसदहरू हुनुहुन्छ दलका तल्लो तहमा भने उहाँहरूलाई 3 मिनट 5 मिनट समय दिइन्छ, त्यहाँ पनि विभेद छ हेर्नुहोस्. अनि त्यो ठुला चाहिँ पोजिसनमा भएका सांसदहरूलाई विकासका कुरा गर्ने फुर्सदै छैन, फुर्सद हामीलाई छ, हामीलाई समय दिँदैन, कुरो त्यही हो कि. त्यो भएर चाहिँ त्यो एउटा त्यो पनि सच्याउनु पर्ने आवश्यकता छ. अर्को चाहिँ अब यहाँ हामीले अहिले उम्मेदवारका कुरा गरिराखेका छौँ, जति उम्मेदवारहरू अहिले आउनुभयो नि उठ्नुभयो नि उहाँहरूलाई राजनीतिक दलले पनि धेरै ठुलो सहयोग गर्नुपर्ने चाहिँ देखिन्छ, नत्र त्यति सांसदहरू पनि आउनुहुन्न र त्यति बहस पनि हुँदैन. अनि त्यो दलले इन्भेस्ट नगरिकन महिला उम्मेदवारले जित्दैनन्, महिला उम्मेदवारले नजितिकन संसद समावेशी बन्दैन, संसद समावेशी नबनिकन तपाईँले भन्नुभएका जस्ता विकासका योजना, विकासको बजेट अनि ती कुराहरू चाहिँ आउँदैनन्.
अब म फेरि अब मान्य सलोनी सिंहसँग आएँ. अब अहिले भविष्यमा अहिले जति अब त निर्वाचन प्रक्रियामा गइसक्यो, जनतालाई हामीले कस्तो भन्न सक्छौँ? जस्तै राष्ट्रिय योजनाले त योजना बनाउने र तिनलाई कार्यान्वयन गर्न नीति बनाउने संसदमाथि धेरै पर्छ. अब योजना राम्रो बनाएर केही हुन्छ र भन्ने छ नि जनतामा, तर त्यसलाई कार्यान्वयन गर्ने स्रोत र नीतिगत औजार हो. अब नीतिगत औजार बनाइदिने त संसद र सरकार नै हो. जनतालाई हामीले कस्तो किसिमको सांसद छान्न भन्न सक्छौँ?
अब बहसमा आइसकेका छ यो कुरा, के कुरा चाहिँ नि एकदम महत्त्वपूर्ण कुराहरू सांसदले के गर्नुपर्छ भन्ने बहस आइसकेको छ. त्यस कारण हामीले जनतालाई के भन्नुपर्छ भने हाम्रो अब भनौँ न शिशु अवस्थाबाट भर्खर अलिक माथि आएको सङ्घीयता छ, संहिता सङ्घीयताको 3 तहभित्र नै कति कुराहरू मिलेको छैन. त्यो मिल्ने क्रममा हामी अनुभव गर्दैछौँ र कति कुराहरू कोर्डिनेट भइराखेको छैन. यदि त्यो सबै लाइक क्लियर गर्ने हो, हामी द्रुत स्तरमा चाहिँ हाम्रो विकासमा जाने हो भने हामीले महिला पुरुष सक्षम महिलाहरू आउनुभएको छ उहाँहरूलाई जिताउनुहोस् भन्नुपर्छ.
भने सक्षम र इमान्दार त अब सधैँभरि भनिन्छ
भनिन्छ.
अब सक्षम भएर भयो, इमान्दार भएन.
अब अहिले चाहिँ नि अहिले जति पनि महिला 9% उठाएको छ उहाँहरू टेस्टेड, कति धेरै पार्टीभित्र बाहिर जनता पपुलारिटी विभिन्न कुराले चाहिँ उहाँहरू टेस्टेड हुनुहुन्छ. अब कम्तीमा त अब जति छ उहाँहरूलाई जिताउनु पर्यो, जसले गर्दाखेरि हाम्रो
होइन अब 225 जना महिला उठ्नु भएको छ, हुन त एउटै निर्वाचन क्षेत्रमा धेरै पनि उठ्नु भएको होला, हामीलाई जम्मा 165 जना जिताउने हो. अब सबै महिला त हामीले एउटा सहित एउटा भावना भन्ने कुरा हो, सबै त आउन सक्नुहुन्न. तर मैले भन्न खोजेको पुरुष पनि यो होइन कि महिला आए सुनमा सुगन्ध भयो. अब पुरुष आए पनि कस्तो उम्मेदवारहरूलाई
जसको दृष्टिकोण स्पष्ट छ, पुरुष पनि महिलाकै विरोधी मात्रै त छैन नि, समग्र विकास गर्नको लागि होइन एउटा न्यायपूर्ण सामाजिक विकास भनेको पनि महत्त्वपूर्ण कुरा हो भन्ने कुराको विश्वास लिएर जानु पर्यो.
त्यसैले हामीले कस्तो सांसद छान्यो भने त्यही सांसदबाट नीति बन्ने हो, त्यही सांसदबाट कानुन बन्ने हो, त्यही सांसदबाट फेरि त्यो कार्यान्वयन गर्ने सरकार बन्ने हो. चाहिँ हामी जनतालाई के भन्न सक्छौँ, कस्तो खालको सांसद चाहियो त अहिलेको परिवेशमा?
अब हामीले मैले हेर्दाखेरि सांसदले देश चिनेको सांसद चाहियो, देशभित्र कति चाहिँ नि राम्रा कुराहरू छन् होइन, कति हिरामोती छन्, चाहे त्यो एजको हिसाबले हेरौँ अथवा विभिन्न क्षेत्रगत हिसाबले हेरौँ, विभिन्न सिपको हिसाबले हेरौँ, त्यो कुराहरू दृष्टिकोण भएको चाहिँ चाहियो। जहिले पनि हाम्रो देश गरिबै छ भन्ने चाहिँ नि होइन, हामीसँग धेरै कुराहरू छन् जुन हामीले परिचालन गर्न सकिरहेको छैनौँ, त्यो दृष्टिकोण परिवर्तन गर्नुपर्छ। युवामा पनि छ, युवालाई अझै सक्षम बनाउनको लागि
समग्रमा त्यस्तो भिजन बोकेका अथवा भिजन देखेका अथवा त्यस्तो सिक्न जाने सांसदहरू चाहियो,
सांसदहरू चाहियो जसलाई दृष्टिकोण।
एउटा कुरा के छ भने म जहिले पनि यो किताबको कुरा राख्छु, सबैले भन्छन् यो राष्ट्रहरू किन असफल हुन्छ भन्नेमा के भनेको छ भने अन्तिममा राजनीति नै हो, तपाईँको आर्थिक सामाजिक वातावरणीय लैङ्गिक विकासको कुरो राजनीतिमा जोडिन्छ, किनभने राजनीतिले नै माहौल सिर्जना गर्ने हो। त्यो राजनीति गर्ने कसले हो, तिनै सांसदले हो। त्यसैले हामीलाई कस्तो सांसद चाहियो, हामीले जनतालाई चाहिँ सुसूचित गर्नुपर्ने हुन्छ। तपाईँ यो दल ऊ दल होइन, यो लिङ्ग ऊ लिङ्ग पनि नभन्नु, कि कस्तो सांसद पढायो भने तपाईँले हाम्रो गर्छ भन्ने कुरा, त्यस्तो सांसदलाई भोट हाल्न चाहिँ हामीले भन्नुपर्ने हुन्छ। अब अलिकति यता मान्य सांसदजीसँगै आएँ, तपाईँको संसदको 5 वर्ष करिब करिब अनुभव हुन थाल्यो, 4.5-5 वर्ष अनुभव हुन थाल्यो। अब जति जनताका समस्या छन् होइन, जति योजना आयोगमा बस्नुभयो, आयोजना परियोजना कार्यान्वयनका समस्या छन् र अनि संसदले खेल्ने भूमिका, अब तपाईँ त अप्पर हाउसमा हुनुहुन्छ होइन, लोअर हाउस अप्पर हाउसले खेल्ने भूमिकामा कहाँ तात्विक खाडल कहाँ देख्नुहुन्छ, ताकि त्यो जनताले बुझ्न् कि सांसदले गर्न सक्ने यति रहेछ, सरकारले गर्न सक्ने यति रहेछ, अथवा यस्तो काम गर्नलाई सांसद हामीले भोलि त्यस्तै पठाउनुपर्छ भन्ने बुझ्नलाई के छ, त्यो खाडल छ त्यसमा?
खाडल छ होइन, कतिपय कुराहरू चाहिँ तादम्यता नमिलेको नै लाग्छ मलाई। जस्तो अब सांसदले सरकारले नीति बनाउँछ, नीतिलाई कार्यान्वयन गर्नको लागि एउटा कानुनको आधार खोज्छ, हामी संसदबाट कानुन बन्छ, त्यो कानुन बनिसकेपछि अब सरकारले बनाएको योजनाहरूलाई कार्यान्वयन गर्नको लागि आउँछ होइन। मेरो अनुभव चाहिँ कस्तो छ भनेदेखि, सांसदहरूले पनि सबै कुराहरू बुझ्नुहुन्न, नीतिका होइन कानुनका कुराहरू बुझ्नुहुन्न, सरकारले बुझाउने प्रयास पनि गर्दैन। दोस्रो के छ भनेदेखि, अहिले पनि जति पनि कानुनहरू आएको छ नि, कानुन बन्ने प्रक्रियामा पनि खोट छ। कानुन बन्ने प्रक्रिया कस्तो छ भनेदेखि, तपाईँको जुन गृह कार्य विभिन्न मन्त्रालयहरूमा विषयगत मन्त्रालयमा हुनुपर्छ, सरकारवालाहरूलाई समेटेर उनीहरूका आवश्यकतालाई हेरेर त्यसलाई सम्बोधन हुने खालका कानुन बन्नुपर्छ। त्यो चाहिँ एकदमै कोठाभित्र कन्सल्टेन्ट राखेर, म त सुन्छु अझै कति विषयगत मन्त्रालयहरूले कन्सल्टेन्सी दिएर चाहिँ कानुनको ड्राफ्ट लिएर आउनुहुन्छ भन्ने पनि सुनिन्छ,
कर्मचारी र कन्सल्टेन्सी गरे अनि त्यसलाई संसदमा पास गर्ने,
त्यो आउँछ होइन। अब त्यो धेरै कानुनहरू, मेरो अनुभवमा कस्तो छ भने, धेरै कानुनहरू चाहिँ प्रत्यक्ष रूपमा त्यो कानुनले प्रभाव पार्ने सरकारवालासँग छलफल गरिएको हुँदैन, त्यसले गर्दाखेरि त्यो त्यत्तिकै संसदमा आउँछ। संसदमा आइसकेपछि जनताको सरकारवालाहरूको एउटा आशा के हुन्छ भनेदेखि, संसद भनेको जनप्रतिनिधि हो, हामी लगेर हाम्रा कुराहरू त्यहाँ सुनाउँदाखेरि सम्बोधन हुन्छ। त्यसरी धेरै कानुनहरू सम्बोधन पनि भएको छ, हामीले कति कानुनहरूलाई रिराइट गर्नुपर्ने अवस्थामा, पुनर्लेखन गर्नुपर्ने अवस्थामा पनि पुर्याएका छौँ, तर त्यो सधैँ सम्भव हुँदैन। पहिल्यै गृह कार्य राम्रोसँग भएर आएको छ भनेदेखि धेरै कुराहरू चाहिँ स्पष्ट भइसकेको हुन्छ, होइन भने संसदले एटेम्प्ट त गर्छ, संसदले हामीले, मैले अघि नै भने समितिमा, म अहिले विधान व्यवस्थापन समितिमा छु, यति धेरै उदाहरण मैले दिन सक्छु जहाँ चाहिँ हामीले पुनर्लेखनको अवस्थामा बनाएका छौँ कानुनहरूलाई सरकारवालाहरूसँग गरेर। तर अब हामीले सरकारवालासँग बसेर छलफल गरिसकेपछि त्यो कानुन सरकारले कति कार्यान्वयन गर्छ, त्यहाँ फेरि बडो ठुलो विभेद छ। त्यसले गर्दा कानुन निर्माण प्रक्रियामा पनि सुधार हुनुपर्छ, सरकारवालाहरूसँग प्रत्यक्ष रूपमा चाहिँ छलफल गरेर, अनि अपनत्व हुन्छ नि त, अनि बुझ्छ नि त, कानुन त नबुझिकन कसले कार्यान्वयन गर्छ,
यो कुरा जनताले बुझेर मेरो जनप्रतिनिधिले यस्ता कुराहरू सम्बोधन गरिदिन्छ भनेर
त्यो त आउँछ जनप्रतिनिधिहरूको त। मलाई, म एकदम ढुक्क साथले के भन्छु भने, कुनै पनि कानुनको ड्राफ्ट चाहिँ मस्यौदा चाहिँ संसदमा आइसकेपछि त्यसका सम्बन्धित सरकारवालाहरू यदि सङ्गठित छन् भने, सङ्गठित छैनन् भनेदेखि त आउने तरिका हुँदैन, सङ्गठित छन् भने उनीहरूले आफ्नो आफ्नो क्षेत्रका सांसदलाई समातेर यो चाहिँ सम्बोधन गरिदिनु पर्यो, यो चाहिँ यो मस्यौदामा ठिक भएको छैन, यो हेरिदिनु पर्यो भनेर सुझाव लिएर चाहिँ आउँछन्। अनि त्यो सुझावलाई हामीले धेरै हदसम्म संशोधन मार्फत परिमार्जन पनि गर्छौँ, तर सधैँ सरकार त्यो सुन्न त्यति चाहँदैन, त्यसले गर्दा सबै सम्बोधन गर्न सकिँदैन, जति सकिन्छ त्यो हामी गर्छौँ। तर सांसदहरूको एउटा गुनासो के हुन्छ भने कानुन बन्यो, कार्यान्वयनमा चाहिँ हामी फेरि किनकि हुन्छ कति ठुल्ठुला योजनाहरू हुन्छन् जसलाई चाहिँ कानुनले पनि सहजीकरण गरिदिया छ, नीतिले पनि त्यही अनुसार नीति पनि बनिदिएको छ, कार्यान्वयनमा जाँदै जाँदैन। कार्यान्वयनमा नजाँदाखेरि जनतालाई कस्तो लाग्दो रहेछ भने सांसदले पनि काम गरेनन्, किनभने सांसद त्यहाँ छन् तर हामीले केही पाएनौँ त भन्ने।
इम्प्लिमेन्टेसनमा
कार्यान्वयनमा चाहिँ एकदम ठुलो चुनौती छ, र कार्यान्वयनमा चुनौती छ भन्ने कुरा सांसदले घरिघरि उठाउँछन्, संसदमा घरिघरि उठाउँछन् यसको कार्यान्वयन किन भएन भनेर, सरकारसँग यति लामो लिस्ट हुन्छ किन भएन भनेर, होइन त्यसमा छ महिनामा तिनचोटि सचिव परिवर्तन भएका कुराहरू पनि आउँछन्। फेरि राजनीतिक रूपमा र त्यो सरकार घरिघरि परिवर्तन हुँदाखेरि हुने परिवर्तनले पनि कार्यान्वयनलाई असर पारेको छ। त्यसले गर्दा हामीले सम्पूर्ण यो कानुन बनाउने प्रक्रिया र त्यसपछि चाहिँ कार्यक्रमहरू बजेटहरू भएका आयोजनाहरूलाई कार्यान्वयन गर्ने प्रक्रियालाई चाहिँ एकदम धेरै सुधार गर्नुपर्छ। यो सुधार गर्नको लागि हामीसँग फेरि राजनीति नै हो, राजनीतिक प्रतिबद्धता नभइकन त्यो सुधार हुँदैन। अब यहाँनिर चाहिँ
यो चाहिँ चुनिसके अब अलिकति म चाहिँ भोलि मतदातालाई जस्तै दलहरूले घोषणापत्रहरू आइराखेका छन् बनाउँदैछन्, अब दलहरूका घोषणापत्रमा महिलाहरूलाई लक्षित गरेर कस्तो कस्तो कुरा राख्नुपर्ने हुन्छ ताकि भोलि ती कुरा कार्यान्वयन गर्न सकियोस्, त्यस्ता किसिमको कानुन चाहिँ सरकारले बनाओस्, केही यहाँको सुझाव त्यो चाहिँ ताकि जनताहरूले भोलि भोट हाल्दाखेरि महिलाको आँखाबाट अथवा लैङ्गिक आँखाबाट हेर्दाखेरि लैङ्गिक विषयलाई कसरी सम्बोधन गर्दो रहेछ दलको घोषणापत्रले भन्ने कुरामा के चिजहरू हामीले राख्नुपर्ने हुन्छ होला?
होइन, घोषणापत्रमा कतिपय कुराहरू त अघि माननीय सरोजी सिंहले पनि राखिसक्नु भएको छ, कतिपय कुराहरू चाहिँ यो लैङ्गिक सम्बन्धलाई छुट्टै हेरेर महिलाका सवाल पुरुषका सवाल भनेर छुट्याउने भन्दा पनि हामी जे गर्छौँ त्यो लैङ्गिक समानतालाई एउटा सिद्धान्तको रूपमा हेर्न पर्यो, होइन? जस्तो शिक्षाका कुरा गर्छौँ भनेदेखि अहिले महिलाको शैक्षिक अवस्था के छ, पुरुषको शैक्षिक अवस्था के छ, महिलाभित्र पनि दलित महिलाको शैक्षिक अवस्था के छ, अपाङ्गता भएका
सबै हो
तथ्याङ्कले चाहिँ बेस भएर त्यसपछि चाहिँ कानुनहरू के कार्यक्रमहरू बन्नुपर्छ, र घोषणापत्रले तिनै कुराहरूलाई चाहिँ जोड दिने त हो नि, मेरो सरकार आयो भने मैले यो गर्छु भन्ने हो घोषणापत्रमा। त्यसले गर्दाखेरि महत्त्वपूर्ण कुरा चाहिँ लैङ्गिक समानतालाई घोषणापत्रले पनि महिलाको लागि यो गर्छु भन्ने होइन कि जे गर्छौँ त्यो महिला मैत्री पनि हुन्छ, पुरुष मैत्री पनि हुन्छ, लैङ्गिक सम्बन्ध मैत्री
शिक्षामा स्वास्थ्यमा
समताको कुरा, जब एउटा समुदाय समानताको कुरा गर्दा गर्दै हामीले एउटा समुदाय वर्षौँदेखि पछाडि छ भने त्यसलाई अगाडि ल्याउनको लागि विशेष रूपमा यो गाह्यता दिन्छौँ भनेर आएको हुन्छ। अब घोषणापत्र हेर्नुहुन्छ भने सबैका राम्रा छन्।
आज हामी नयाँ छौँ, हामीले हाम्रो सुरक्षित गाडीहरूद्वारा सुरक्षालाई नयाँ आयाममा पुर्याएका छौँ। हाम्रो डिजाइन नयाँ छ र हामी नयाँ स्टाइलको खेलमा प्रवेश गरिसकेका छौँ। हामीलाई चलाउने अनुभव नयाँ हुनेछ र यसको आनन्द पहिलेको भन्दा अविस्मरणीय हुनेछ। हामी टाटा मोटर्सको नौलो कारको दुनियाँमा छौँ।
नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क लिमिटेड, समृद्ध नेपालको लागि।
नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, किनकि यसमा सबै छ।
घोषणापत्र हेर्नुहुन्छ भने सबैका राम्रा छन् नि, नराम्रा होइन।
कम्तीमा पनि एउटा मापक हुन्छ, किनभने दुई वर्ष तिन वर्ष चार वर्ष मिडियाले लेख्छ यसो भने चाहिँ यो पार्टीले यो गरेन भन्छ।
तर मैले त अहिले घोषणापत्रमा के होस् भन्ने चाहन्छु भने नि हजुर, हामीले चाहिँ के भन्छौँ भनेदेखि अब अहिलेसम्म भइरहेका घोषणापत्र हेर्नुहुन्छ भने चाहिँ मेरो सरकार बन्यो भने यसो गर्छौँ भन्ने हुन्छ कि, मैले चाहिँ मेरो दलभित्र यसो गर्छौँ भनेर आऊ न भन्छु कि अहिले चाहिँ, किनभने दलका सबै संरचना हामी चाहिँ उपभोक्ता समिति एउटा खानेपानीको उपभोक्ता समिति बनाउँदाखेरि 33% महिला अधिकार सुनिश्चित गर्ने, अनि दलको कमिटी बन्दाखेरि गर्ने कि नगर्ने, केन्द्रीय कमिटी बन्दा गर्ने कि नगर्ने, थाई कमिटी बनाउँदा गर्ने कि नगर्ने, मतलब त्यो जनतामा जाने कुरामा चाहिँ तिमी महिला मैत्री बन भन्ने सहभागितामा जोड दिने, मेरो दलभित्र बनेका सम्पूर्ण संरचनाहरू मैले समावेशी बनाउँछु भनेर प्रतिबद्धता गर्नुहोस्, मेरो दलभित्र जातीय विभेद हुँदैन भनेर प्रतिबद्धता गर्नुहोस्, मेरो दलभित्र यदि कसैले लैङ्गिक हिंसा गर्छ भने त्यसलाई म निकाल्छु भनेर प्रतिबद्धता, त्यसलाई म पिच्छे पोषण गर्दिनँ भनेर प्रतिबद्धता गर्नुहोस्। मतलब सामाजिक रूपान्तरण र आर्थिक रूपान्तरण जे हामीले भन्छौँ नि दलभित्र राजनीतिक दलबाट सुरु गरौँ,
दलले
घोषणा पत्रले त्यो बोलोस्
भनेपछि यहाँले जनतालाई के भन्न चाहन्छ, दलले के गर्छ, दल सरकारमा नगए पनि के गर्छ, दलले व्यवहारमा के गर्छ
त्यो हेर्नुहोस्,
र दलले सरकारमा गएपछि के गर्छ,
सबै दल त सरकारमा पुग्दैनन्। दलले गर्न सक्ने भनेको पहिला आफ्नो संरचनामा गरेर देखाऊ अनि तिमीले देश बनाउँछौ भन्ने हो के, मलाई चाहिँ त्यस्तो लाग्छ।
अब म फेरि डाक्टर सलोनी सिंहसँग आएँ। अहिले दलहरूले घोषणापत्र बनाइराखेका छन्, अब समग्र योजना आयोगमा बसेपछि समग्र योजना पनि हेर्नु, कस्तो कस्तो कुराहरू अहिले जल्दो बल्दो कुराहरू जुन लैङ्गिक आँखाबाट पनि हेर्न सकिने र देशको समग्र विकास भने कस्तो कस्तो चिजहरू घोषणापत्रमा, किनभने सबै अब 25 मन्त्रालयले 25 प्रायोरिटी दिँदा राख्छ सबैले, तर अहिले बाँकी 5 दलहरूले के चिजमा ध्यान दियो भने चाहिँ हामी कम्तीमा पनि देश अगाडि जान सक्छ भन्ने, त्यस्तो राष्ट्रिय योजना आयोगको परिप्रेक्ष्यबाट के जल्दा बल्दा समस्यालाई दिनुपर्ने देख्नुहुन्छ?
अब बनाउन त कतिले बनाइसक्यो भनेर भनेछन्, भएभरका राम्रा कुरा राख्ने उठ बनाउने चलन छ, उहाँले त्यही भन्नुभएको, हाम्रो जुन चाहिँ पहिलादेखिको संस्कृति संस्कार र अवधारणा छ त्यसले काम गरिरहेको छैन है, यसले समग्रमा
सेक्टर वाइज चाहिँ फोकस गर्नुपर्ने, जस्तै हामीले कहिले ऊर्जा भन्छौँ, कहिले अब क्षमता अभिवृद्धि होला, के कुरामा अहिले हामीले फोकस गर्नुपर्ने जस्तो देख्नुहुन्छ घोषणापत्रमा, ताकि जनताले हो यो दलले चाहिँ ठिक गर्यो यसलाई भोट हालौँ भन्ला त्यो पछि।
अब यस्तो कुरा छ, अब ऊर्जा छ हाम्रो, ऊर्जै मात्र
बढाउँछ,
यसमा एकदम सन्तुलित भएर जानुपर्छ। म चाहिँ के भन्छु भने जबसम्म हाम्रो चाहिँ भौतिक विकास सामाजिक विकास सँगसँगै गएन भने त्यो त्यसले चाहिँ नि झन् ग्याप बढाउँदै जान्छ, दूरी बढाउँदै जान्छ, त्यो घटाउने हुनुपर्छ। सायद त्यसले चाहिँ अलिकति इन्डिकेटरमा फरक आउला, तर सामाजिक दूरी जुन हामी साउथ एसियामा हामी अलि अगाडि पनि छौँ, हामीले गर्व पनि गर्नुपर्छ, त्यसलाई हामीले छाड्नु हुँदैन एउटा कुरा। दोस्रो कुरा, सामाजिक भित्र अथवा अहिलेको विकासकै क्रममा पनि तपाईँ भौगोलिक हेरे पनि भौतिक हेरे पनि सबैतिर इन्टरसेक्सनालिटीलाई चाहिँ अब हेर्नुपर्नेछ। हिजो अस्ति हामीले ब्लाङ्कमा एउटा चाहिँ नि एग्रिगेटमा लियौँ, अब जेन्डर इक्वालिटी एन्ड सोसल इक्विटी भनेर, जेन्डरभित्रका पनि एकदमै पछाडि परेको पहिला अगाडि ल्याउनु पर्ने समुदायहरू के हुन्छन् त्यो हेर्नु पर्यो, एजमा पनि हेर्नु पर्यो। अहिले साँच्चै भन्नु भने इन सबै स्टाटा सबै तहभित्र सिनियर सिटिजनहरू नेग्लेक्टेड छन्, अब हामीले उहाँहरूको पोटेन्सियललाई चाहिँ रोक्नु भएन, त्यसकारण युवा 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 भनेर एउटा फ्यासन मात्रै होइन, महिला महिला भनेर फ्यासन, त्यो भित्रको अन्तर सम्बन्धहरूलाई चाहिँ हामीले राम्रोसँग अगाडि ल्याएर हामीले जब हामी सर्वउदय गर्छौँ तब हामी चाहिँ नि एउटा चाहिँ स्वस्थ विकसित र दिगो विकासतिर गएको भन्छौँ। एकातिर मात्रै हामी पैसा लगाइरहेछौँ एउटातिर मात्रै भएर पुग्दैन। हामी अहिले म वन मन्त्रालय पनि हेर्छु, वनले 2030 पुग्नुपर्ने 45% अहिले क्रस गरिसक्यो, त्यसको मतलब वन चाहिँ नि आफ्नो ठाउँमा छ, त्यसबाट अरूलाई के ह्याम्पर पर्छ भन्ने कुरा हेर्नु पर्यो।
भनेपछि समग्र विकासमा दलले अब अहिलेका जल्दा बल्दा समस्याहरू जेन्डरलाई चाहिँ क्रस कटिङ बनाएर होइन सबैतिर बसेर हेर्नु चाहिँ,
जल्दा बल्दा भन्दा पनि जल्दा बल्दा भित्रको पनि महत्त्वपूर्ण प्राथमिकता दिनुपर्ने विषयहरूमा चाहिँ नि फोकस गरेर अब जानुपर्छ। हामी हाम्रो साउथ एसियामा अगाडि छौँ भनेर मात्रै भएन, अझै हामी अगाडि बढ्नु छ, किनभने हामी मोडेलिङ गरिरहेछौँ, हामीले साँच्चै नै दिगो विकासमा अगाडि बढ्नु छ, त्यो चाहिँ नि हामीले गर्न सक्नुपर्छ र म सबै दलहरूलाई चाहिँ यही आह्वान गर्छु।
हस् धन्यवाद। र आजको कार्यक्रममा हामीले विशेष गरी महिलाको प्रतिनिधित्व को बारेमा र नेपालको विकासको बारेमा, महिला जनप्रतिनिधिहरूको दिगो विकासका लक्ष्यहरू हासिल गर्नमा उहाँहरूको संसदमा हुने भूमिकाको बारेमा र जनताले कस्तो किसिमको सांसदलाई निर्वाचित गर्नुपर्छ भन्नेको बारेमा छलफल गऱ्यौँ। र आजको छलफलमा राष्ट्रिय योजना आयोगको माननीय सदस्य सलोनी सिंहज्यू र त्यसै गरी माननीय विमला राई पौडेललाई धेरै धेरै धन्यवाद छ।
थुप्रै धन्यवाद
तपाईँलाई पनि, धेरै धन्यवाद।
र आजको छलफल म यहीँ समाप्त गर्छु।